الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد قال الله تبارك وتعالى وهو العلي العظيم صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم محترم بزرگو اللہ کی پہچان کے سلسلے میں لیکچرز چل رہے تھے کوئی انسان یہ چاہتا ہے کہ میری زندگی میرا کیریکٹر اچھا بنے اخلاق سنوریں تو اس کی بنیاد ہے اللہ کو پہچاننا جتنی گہری اللہ کی پہچان ہوگی اتنا کیریکٹر بنے گا اس لیے کہ کیریکٹر بنانا ہے اللہ کے واسطے چونکہ ہم کو جا کر ہمیشہ کے لیے اللہ کے ساتھ رہنا ہے یہ زندگی تو ایک خواب کی طرح سے ہے اچانک شروع ہوئی جلد ہی ختم ہو جائے گی اصل ہماری زندگی ہمیشہ کی زندگی موت کے بعد کی اللہ کے ساتھ بتانا ہے اللہ کو جتنا اچھا سمجھ لیں گے اسی کی مناسب کوالٹیز اپنے اندر پیدا کر سکیں گے پھر اللہ کے ساتھ رہ سکیں گے اور پھر دنیا میں بھی جتنا اللہ کا رنگ اختیار کریں گے اتنا ہی اللہ کی مدد رہے گی تو اللہ کی پہچان کے سلسلے میں سب سے پہلے نمبر پہ چیز ہے اللہ کی توحید کو پہچاننا جو آپ توحید کا سبق پڑھ رہے ہیں اللہ ایک ہے وہ اللہ کی صفات میں سب سے بڑی صفت ہے سب سے زیادہ پیار اللہ کو توحید سے ہے اس کے بعد ہے اللہ کی رحمت کو سمجھنا اس کا بیان ہو چکا ہے رحمت الہی اللہ کی رحمت کا تقاضا یہ ہے کہ بندے میں جواب میں اللہ کی محبت آئے تو محبت الہی پہ تفصیلی لیکچر آپ کا غالباً دو لیکچرز اس کے ہو چکے ہیں اللہ کی محبت کتنی ضروری ہے کتنی مفید ہے اس کو پیدا کرنے کے طریقے کیا ہیں آج کا عنوان ہے اللہ کی عظمت اللہ کی بڑائی اس دور میں یہ اللہ کی بڑائی میرے دل میں پیدا ہو جائے اس کی بہت فکر کرنے کی ضرورت ہے اللہ کی شان عظمت دبدبا اللہ کا روب اللہ کا جلال اللہ کی قوت اس پہ ہم لوگوں کو بہت غور و فکر کر کر کے یہ چیز اپنے اندر پیدا کر کے بڑھانے کی سخت ضرورت ہے اس لیے کہ گناہ نہیں ہوتے جب عظمت الہی کا غلبہ ہو جاتا ہے تو گناہ چھوٹ جاتے ہیں اب اس زمانے میں گناہوں کی کثرت ہو گئی ہے ہر طرف گناہ کا ماحول ہے تو اس سے وہی آدمی بچ سکتا ہے جس کے دل میں اللہ کا خوف ہو اور اللہ کا خوف اللہ کی بڑائی سمجھ میں آنے سے پیدا ہوتا ہے آج کل کیا ہے پہلے کا انسان کافی ڈراوا رہتا تھا آج سے آپ ایک 30 سال پہلے بھی چلے گئے 30-40 سال پہلے جو دنیا تھی وہ الگ دنیا تھی 1960 کے آس پاس کی دنیا جو تھی وہ الگ تھی عام انسان بہت کچھ سہما ہوا رہتا تھا پہلے اس کی وجہ یہ تھی کہ ایسی ترقی نہیں ہو گئی تھی سیلاب آتے تھے تو گاؤں کے گاؤں آؤٹ ہو جاتے تھے کوئی بچانے والا نہیں ہوتا تھا بارش اگر ڈھنگ سے نہیں ہوئی اس طرح سے ڈیمز اتنی کثرت سے بنے ہوئے نہیں تھے پانی آبپاشی کا انتظام نہیں تھا تو فصلیں خراب ہو جاتی تھی سوکھا پڑ جاتا تھا تو گاؤں کے گاؤں اڑ جاتے تھے یہاں سے لوگوں کو شفٹ ہو کے کہیں اور جانا پڑتا تھا بھوکے مرتے تھے لوگ بیماری آ جاتی تھی ہیضہ آ گیا تو گاؤں کے گاؤں صاف ہو جاتے تھے 15-20 دن کے اندر اور کمانے کے بہت زیادہ ذرائع نہیں تھے کمانا آدمی محنت کرنا چاہے تو سوسائٹی میں کام ہی نہیں تھا کھیتی کے دنوں میں تھوڑا کام رہتا تھا باقی تو نہ ایسے کارخانے تھے نہ ایسی نوکریاں تھیں نہ ایسے تو کمانا چاہ کر بھی آدمی کما نہیں سکتا تھا غربت بہت زیادہ تھی تو صدیوں سے جو دنیا چلتی ہوئی آ رہی ہے माहौल ऐसा था कि इंसान को अपनी कमजोरी और अल्लाह की ताकत समझने का बहुत मौका मिलता था रात दिन। अब देखिए हम लोग पूरे बिल्डिंगों के बीच में हैं, यहां से वहां तक कॉम्प्लेक्स है। अब इसमें अल्लाह की बड़ाई कहां नजर आएगी, हर तरफ कॉम्प्लेक्स ही नजर आ रहे हैं। पहले का इंसान जो है 1970 से पहले, 60 से पहले का, 70 के बाद तेज तरक्की हुई इंडिया में, उससे पहले का जो इंसान था उसके सामने छोटे छोटे गांव रहते थे, गुर्सियां रहती थी, बहुत मामूली किस्म के मकानात रहते थे, बड़े बड़े सैलाब आते थे, बड़ी बड़ी नदियां थी, रोज सुबह उठते ही जो है सूरज नजर आता था, रातों में तारे नजर आते थे, दूर दूर तक पूरा इंसान की बड़ाई नजर नहीं आती थी, अल्लाह की कायनात नजर आती रहती थी। लड़ाइयां भी होती थी, डाकू वगैरह भी रहते थे उस जमाने में, पहलवान लोग भी यहां रहते थे, दादागिरी करते थे पुराने शहर में, तो जुल्म का मंजर भी देखने को मिलता था, इंसानों की बेबसी देखने को मिलती थी, गुर्बत फाके देखने को मिलते थे। तो हर आदमी के दिल में यह रहता था कि इंसान एक छोटी चीज है, इंसान एक कमजोर चीज है, जीना एक मसला है। तो उस जमाने के लोगों के दिलों में आजिजी थी किसी कदर, अल्लाह की बड़ाई जल्दी समझ में आती थी, बोलते उसको सीन आ जाता था, अरे गुज़िश्ता क़हत आया था, अरे गुज़िश्ता सैलाब आया था, गुज़िश्ता हैज़ा आया था, अल्लाह की बड़ाई बोलते अपनी आजिजी समझ में आती थी। आजकल क्या हो गया, पैसे की बहुतात हो गई, हर आदमी के पास खाने का मसला नहीं है, कपड़े का मसला नहीं, पड़े कपड़ा बड़ी मुश्किल से मिलता था। तो जब आदमी पेट भरा हुआ रहता है ना तो उसको मस्ती आती, फितरी बात है। और सिक्योरिटी ऐसी हो गई, सड़कें ऐसी हो गई, बिल्डिंग ऐसी हुई, ना दादा लोग है, ना डाकू है, ना चोर है, ना गरीबी है, इलाज के लिए अच्छे से अच्छे इलाज हैं। तो इस वक्त का इंसान क्या है, उसको अल्लाह की बड़ाई देखने का मौका कम मिल रहा है, इंसान की बड़ाई देखने का बहुत मौका मिल रहा है, पैसे का जादू देखने का मौका मिल रहा है, पैसा क्या करता है। और पैसा है भी हर आदमी के पास, सहूलतें हैं आदमी का, तो सहूलत मिलते आदमी के अंदर तकब्बुर आ जाता है कि भाई मेरे पास क्या नहीं है, और क्या चीज की कमी है। और फिर क्या हो गया, दुनिया में हसीन चीजें बहुत बढ़ गई, सहूलत की चीजें, लजीज चीजें बहुत बढ़ गई, कितनी अच्छी अच्छी होटलें हैं, कैसे ऐसे चीजें खाने को मिल रही हैं। तो ये लज्जतों का एक नशा होता है, अच्छी अच्छी गाड़ी आदमी को मिली, अच्छे कपड़े आदमी को मिले, अच्छे खाने आदमी को मिले, अच्छा फर्नीचर घर में आ रहा, तो एक जोश में रहता आदमी, खुशी में रहता, मजे में रहता। तो दुनिया का जो जाल है वो हसीन से हसीन होता जा रहा, और ख्वाहिशात एक के बाद एक ख्वाहिश कर दिल में आ रही है, फिर उसको पूरा कर रहे हैं, मजा ले रहे हैं दुनिया ख्वाहिशों की। ये सब चीज से क्या हुआ, इंसान में गफलत बहुत आ गई, अल्लाह के बारे में गफलत, अपनी आखिरत के बारे में गफलत, सुस्ती आ गई है आमाल के बारे में, कामचोर भी हो गया है, सुस्ती भी आ गई। इसके असल से दिल में अल्लाह की अजमत कम हो गई आज के इंसान। अल्लाह बोलते ही 1960 से पहले का आदमी एकदम डर जाता था, हैबत में आता था, एक ताकत है, आज का इंसान उतना उससे नहीं बोलता। अल्लाह की अजमत और अल्लाह के अहकाम की अजमत भी फीकी पड़ गई दिलों में, ये अल्लाह का हुक्म है बोलते जैसा चमक जाना चाहिए, नहीं। इस वजह से आज के इंसान के लिए इरादा करके अल्लाह की बड़ाई दिल में पैदा करना पड़ेगा, ये बिल्डिंगों से निकल के जाना पड़ेगा, पहाड़ में जाइए, जब वहां अल्लाह की बड़ाई सामने रहती, पूरे दूर दूर तक पहाड़ अल्लाह के रहते, किसी इंसान के नहीं रहते। तो अल्लाह की बड़ाई का सबक लेने की खास तौर पे प्लानिंग करना पड़ेगी जमाने में, तभी हम सही इंसान बन सकेंगे। तो आज का जो सबक है वो हमको ये सीखने का है कि कैसे हम अपने दिल में अल्लाह की अजमत हैबत पैदा कर सकते हैं, वो है सबक, बहुत अहम सबक है, प्रैक्टिकल इस पे बहुत वर्क की जरूरत है, तब जाके हम सही मुसलमान बनेंगे। तो मैं ये किताब देख के पढ़ रहा हूं, आप देखिए, आप अजमत इलाही जो है जहां असल मजमून शुरू हो रहा है, ये पॉइंट्स बाद में है शायद ना आपके उसमें, हाँ ये जो है ना पॉइंट्स पहले है, बाद में है पॉइंट्स पहले है, नुकात बोल के ठीक ठीक है, चलो चलिए बाद वाले मत देखिए, बस असल मजमून देखिए, हाँ
क्या खोलिए ना, असल मजमून देखिए ताकि इस बहाने पढ़ लेंगे तो समझ में आ जाए।
आज दिलों में अजमत इलाही पैदा करने की जरूरत है, गुनाहों की कसरत, कामयाबी का नशा। कामयाबी का नशा बहुत है आजकल, हाँ फला कोर्स करते बोले वो कोर्स कर, क्या कर रहे भैया आपके बच्चे, क्या कर, फला बच्चा इंजीनियरिंग कर लिया, फला डॉक्टर कर रहा, बेटी वहां है, बेटा वहां है, दामाद यहां है, मजे में है। कामयाबी का एक नशा रहता, घर भी बना लिए, फ्लैट भी खरीद लिए, गाड़ी भी ले लिए, अब क्या है, नशा है कामयाबी का नशा, वो अल्लाह को याद करने नहीं देता। दुनिया के हसीन जाल, एक से बढ़ के हसीन चीजें हैं अपने पास, ख्वाहिशात की धुन, एक ख्वाहिश पूरी होगी अब और एक की चक्कर में है, और एक फ्लैट लेना है भाई, एक जरा पुराना है, जरा छोटा हो गया, और एक देख रहे हो गए, या जरा नए टाइप के और नए ड्रेसेस लेना है, नई गाड़ी लेना है, गाड़ी बदलना है, जरा पुराना हो गया मॉडल, तो ये ख्वाहिशात की धुन, ये सब चीजों ने क्या कर दिया इंसान को, गफलत सुस्ती ने इंसान के दिल में अपने रब की इज्जत और उसके अहकाम की अजमत फीकी और धुंधली कर दी है। अगर अल्लाह ताला की सिफात अल अजीम, अल आली, अल मुतआली, अल अकबर, अल मुतकब्बिर, अल जब्बार वगैरह की तफसीलात पर दिलो जान से गौर किया जाए तो परवरदिगार आलम की हैबत दिलों में बैठ जाती है। कुछ अल्लाह के नाम लिख रहे हैं, अल अजीम अजमत वाला, अल आली सबसे बुलंद, अल मुताली हर वक्त ऊपर ही रहने वाला, सबके ऊपर, नीचे होने तैयार नहीं, ऊपर ही रहता है, अल अकबर सबसे बड़ा, अल मुतकब्बिर अपनी बड़ाई दिखाते रहता, खाली बड़ाई है ही नहीं, जिंदगी में दिखाते ही रहता, बड़ों बड़ों को पटकते रहता, जो बहुत ज्यादा मशहूर हो गया इज्जत उसको कैंसर लगा के बताता, तू बड़ा नहीं है मैं बड़ा हूं, तो उसकी आदत क्या है, अपनी बड़ाई दिखाते भी रहता, अल मुतकब्बिर, अल जब्बार सबको झुकाते रहता है। तो अल्लाह ताला की जो अजमत है उन ये नामों पे गौर करेंगे तो अल्लाह की हैबत दिल में बैठ जाएगी। और आगे है, गुनाह के ख्याल से ही रोंगटे खड़े हो जाते हैं, जब अजमत इलाही पे जब आप गौर करेंगे, सबक की प्रैक्टिस करेंगे, तो उसके बाद क्या होगा, गुनाह करने को हिम्मत नहीं होगी। अगर समझ गए अल्लाह कौन है ना, तो अल्लाह का हुक्म तोड़ने की फिर हिम्मत नहीं होगी। और रब की बंदगी में मजा आता है, कितने बड़े मेरे अल्लाह है, समझ में आ गया ना, समझे, आपकी एक कंपनी ऐसी है कि भाई 25 एकड़ में कंपनी आपकी फैली हुई है, समझे, अब उसका मालिक आया आपके पास और आके बोल रहा, जरा अब्दुल करीम साहब जरा इधर आइए, जरा वो पेन उठा के दीजिए, तो आप पेन उठा के देने में आपको बोझ महसूस होता क्या, इतना बड़ा बास चैंबर में बुलाया, कितनी बड़ी बात है, वो कुर्सी से हटाइए इधर आइए, वो तो सब सब बोल के हटाते हैं, उसकी बात सुनने में मजा आता है, इसलिए कि मालूम है कितनी बड़ी कंपनी का मालिक है। जब आइए इधर इधर बैठिए बोले तो वो खुशी से आगे बढ़ता, नहीं यार इधर वो कुर्सी से बैठिए तो खटखटा उठ के उधर जाता, तो उसका काम करने में मजा आता है, इसलिए कि मालूम है किसका काम कर रहे हैं, समझे। बादशाह अगर अपने पास रख ले तो कहां है जी आजकल, बादशाह के पास हूं जी बोलता, चीफ मिनिस्टर का पीए हूं मैं आजकल, अरे साहब, अब वो पीए को जो है कुछ भी चीफ मिनिस्टर बोला तो बोरियत होती क्या, सब बोल के जल्दी करता, क्यों चीफ मिनिस्टर है बोल के मालूम। तो जब बंदे को अल्लाह क्या है जब समझ में आता ना, तो फिर अल्लाह का काम करने में बहुत मजा आता, नमाज पढ़ने में बहुत मजा आता, दीन की मेहनत करने में मजा आता, इसलिए कि मैं किसके लिए कर रहा हूं देखते रहता, किस शहंशाह के लिए काम कर रहा हूं, तो इताअत में मजा आता, फिर फखर होता मैं फलां का पीए हूं, चीफ मिनिस्टर का पीए हूं। रब की बंदगी में मजा आ जाता है। देखिए बुक के अंदर हजरत अली रजी अल्लाह अन्हु फरमाया करते थे, ऐ अल्लाह मेरे लिए यही इज्जत काफी है कि तू मेरा परवरदिगार है, और मेरे लिए यही फखर काफी है कि मैं तेरा बंदा हूं। जो अल्लाह को पहचानता वो क्या बोलता, ऐ अल्लाह इससे बड़ी इज्जत क्या हो सकती कि तू मेरा अल्लाह है, ऐसी हस्ती है तू मेरा अल्लाह, मेरा पैदा करने वाला कोई पंजा छिक्का नहीं है, मेरा पैदा करने वाला इतना बड़ा है, मेरा मालिक जिसको मैं सजदा करता हूं ये इतना बड़ा है, इतनी अजमतों वाला है। तो ये जुमला बोलते थे, मेरी इसमें इज्जत है कि मैं, मेरा परवरदिगार इतना अच्छा है, इतना ऊंचा है, यही मेरी इज्जत है, और मैं बंदा तेरा हूं, ये मेरे लिए फखर करने के लिए काफी हो। अजमत समझ में आने के बाद दीन पे चलने में मजा आता, अल्लाह का बंदा बनने में इज्जत महसूस होती,
اللہ کون ہے کیسی طاقت والے ہیں اندازہ نہیں رہنے سے آسانی سے اللہ کے حکم توڑ رہے ہیں، پتہ ہی نہیں ہے کہ کون سی ہستی ہے وہ، اتنی بڑی شان ہے. آئیے رب کریم کے اسم عظیم کی سیر کریں، اللہ کا جو نام ہے اسم عظیم اس کے کیا کیا سین سے کائنات میں عظیم ہونے کی کیا کیا علامتیں ہیں، ذرا اس کو دیکھیں گے، سیر کریں گے تو معلوم ہوگا. آگے لکھا ہوا ہے اللہ تبارک و تعالی اپنی ذات میں عظیم ہے، اپنی صفات اور افعال میں عظیم ہے، ان کی ایک ایک صفت بھی عظیم، ان کا ایک ایک کام بھی عظیم. بڑا بڑے آدمی کا ہر کام بھی بڑا رہتا. اپنی سلطنت حکومت اور اس کی تدبیر میں عظیم ہے، اللہ کی سلطنت بھی بڑی ہے اور اللہ کا جو گورنمنٹ کا انداز ہے وہ بھی بہت سپر ہے، اور اللہ تعالیٰ کی پلاننگ مینجمنٹ بھی بہت زبردست ہے. آیت الکرسی میں اس کی عظمت اور بڑائی کا جامع بیان ہے، جس کے آخر میں فرمایا، پورے اللہ کے بتا کے عظمت بتا کے اللہ تعالیٰ آیت الکرسی کو کس جملے میں ختم کیا، وَهُوَ الْعَلِيُّ الْعَظِيمُ. کیا بتائیں تم کو وہ کون ہے، العلی سب سے بلند، العظیم بہت بڑا ہے، وَهُوَ الْعَلِيُّ الْعَظِيمُ وہ بلند مرتبہ اور بڑائی والا ہے. جنہوں نے اپنے رب کی عظمتوں کو نہیں جانا اور شرک و معصیت کی جرأت اور حماقت کی، ان کے بارے میں ارشاد ہوا، وما قدر اللہ حق قدری والارض جميعا قبضته يوم القيامه والسماوات مطويات بيمينه سبحانه وتعالى عما يشركون. سورہ زمر میں اللہ تعالیٰ فرما رہے کہ کیا رہے تم لوگ کس کس کو میرا ساتھی بنا دے رہے، گنیش کو لے جا کے میرے بازو بٹھاتے، ایک راجا بلا کے میرے بازو بٹھاتے، ایک بزرگ ذرا کچھ تو بھی کرامتیں دکھائے تو تم لا کے میرے بازو کرسی پہ بٹھاتے، میں کون ہوں سمجھے تم لوگ، اور گناہ کرنے والے سمجھے تم کس کا گناہ کر رہے ہو. تو اللہ کیسا بول رہے ہیں، وما قدر اللہ حق قدری، ان لوگوں نے اللہ کیا ہے اللہ کی قدر نہیں جانی، جیسا کہ جاننا چاہیے کیا چیز ہے اللہ، انہوں نے قدر نہیں جانی. ہاں اب بتا رہے، والارض قبضته يوم القيامه جميعا قبضته يوم القيامه، کون ہے معلوم اللہ، کل اللہ جب سامنے آ جائیں گے نا قیامت میں تو پوری زمین اللہ تعالیٰ کی مٹھی میں ہوگی. اوہ اللہ اتنی بڑی مٹھی ہے کہ پوری زمین مٹھی میں ہوگی، وہ بھی بولنے کا ایک انداز، ورنہ پوری کائنات ملا کے بھی اللہ کے مٹھی میں کنکر کے برابر نہیں. چونکہ اس زمانے کے لوگوں کا ایک لیول تھا، اس سے زیادہ بات سمجھ نہیں سکتے تھے، اس واسطے بول رہے ہیں کہ زمین مٹھی میں ہوگی اور یہ پورے آسمان اللہ تعالیٰ کے ہاتھ میں لپٹے ہوئے ہوں گے، اتنے بڑے اللہ تعالیٰ ہو رہے ہیں. کیا سمجھ رہے تم لوگ، پوری کائنات لپٹی ہوئی خالی ہاتھ میں اور مٹھی میں زمین ہوگی. اتنے بڑے اللہ کے ساتھ لے جا کے رام چندر کو ملائے تھے، غوث پاک کو لے جا کے بٹھائے تھے بازو، کیا کر رہے تم لوگ. والسماوات مطویات بیمینہ سبحانہ وتعالی عما یشرکون، بہت پاک ہے تمہارے چلر دیوتاؤں سے بہت بلند ہے، وہ تعالی بلند ہے جس کو یہ لوگ اس کے ساتھ لے جا کے شریک کر رہے ہیں. ایک مزہ ہے میرے بچپن کی ایک بات یاد آتی، بچپن کی جوانی کی، جب میں عالم بن کے گیا تھا اپنا ہمارا گاؤں، ہمارے گاؤں میں تو بیانات وغیرہ مسجد میں ہوتے تھے، تو لوگ ظاہر ہے نیا نیا نوجوان بچہ تقریر وغیرہ کر رہا تو لوگ متاثر رہتے تھے. تو وہ ہماری مسجد کے بازو ایک کسان کا گھر تھا، تو ان کا ایک چھوٹا پوترا جو ہے ذرا وہ باتوں نہیں نکل گیا، ایک سال دو سال، دو سال کا بچہ، تو ذرا وہ کلمے وغیرہ ذرا فٹافٹ سناتا تھا، کچھ بھی ایک دو چیزیں اس کو جو یاد دلا دیے دو چار الفاظ اس کو لوگوں کے سامنے زبردست بے جگری مطلب خوشی سے بچہ بول دیتا تھا. تو وہ کسان صاحب کیا بولتے تھے لوگوں کے سامنے، یہ ہمارا پوترا ہے نا مولانا شفیع صاحب سے اچھا بیان کرتا ہو. اب وہ دو سال کا بچہ کدھر، ایک عالم کدھر، تو کیوں ان کو عالم کیا ہے نہیں معلوم تھا. ایک صاحب آ کے پوچھنے لگے، قرآن شریف کا ترجمہ کرنے آتا آپ کو، یاد ہے قرآن کا ترجمہ، پورے قرآن کا آتا کیا، ارے کوئی لینگویج جاتی تو پورے قرآن کا آتا کیا ہے. تو مولانا کیا چیزیں نہیں معلوم ہونے کی وجہ سے ان کو کیا دکھ رہا، پوترا جو ہے برابر کا لیول کا دکھ رہا. تو اللہ بولے میں نہیں سمجھ میں آیا تم کو میں کیا ہوں، اس لیے جس کو بولے اس کو لا کے میرے برابر ہے بول کے بولنا شروع کر رہے تم لوگ. اس کے بعد ترجمہ دیکھیے، بعض ترجمہ، انہوں نے اللہ تعالیٰ کی کما حقہ قدر نہ سمجھی،
اور ساری زمین روز قیامت اس کی مٹھی میں ہوگی اور آسمان اس کے داہنے ہاتھ میں لپٹے ہوئے ہوں گے. وہ پاک ہے اور بلند ہے اس سے جو وہ شرک کرتے ہیں. آگے لکھا ہوا ہے عظمت و جلال الہی کا پہچاننا کو پہچاننا ہو تو آسمان و زمین میں اس کی نشانیوں اور مخلوقات میں غور کرنا چاہیے, کیونکہ مخلوق کی عظمت خالق کی عظمت کو بتاتی ہے. ایک پوائنٹ ہے آپ کو, یہاں اللہ کی بڑائی کو سمجھنے کے واسطے کیا کرنا, اللہ کی جو بڑی بڑی مخلوقات ہے جس کو ہم دیکھ, اللہ کو تو ہم دیکھ نہیں سکتے لیکن اللہ کی بڑی بڑی مخلوقات کو دیکھ سکتے, ان کی بنائی ہوئی, ان کی بنائی ہوئی چیز کو دیکھے تو انہوں کتنے بڑے ہیں سمجھ میں آنا شروع ہوتا. ایک بہت بڑی جو ہے کمپنی کو ہم دیکھ لیے تو اس کا مالک کتنا بڑا ہے خود بخود سمجھ میں آتا, سمجھے. چار گھنٹے سے کار پھراتے جا رہے کمپنی ختم نہیں ہو رہی, ہاں تو اس کا مالک کتنا بڑا ہے خود بخود سمجھ میں آتا نہیں. ارے بڑا یہ بھی ہے, یہ بھی شعبہ, یہ بھی شعبہ, ارے یہ تو بلڈنگوں کا جنگل ہے تو اس کا چھ. تو آپ جتنا زیادہ اس کی کمپنی میں گھومتے رہیں گے خود بخود اس کی عظمت کا لیول آپ کے دل میں بڑھتا چلے جاتا. تو اللہ کی بڑی مخلوقات پہ سوچنے سے اللہ کتنے بڑے ہیں وہ سمجھ میں آنا شروع ہوتا. خود اپنی ذات سے سوچنے کی شروعات کرو. پہلے آدمی اپنے اوپر شروع کرنا سوچنا کہ میرے کو کیسا بنائے اللہ تعالیٰ, کیسی کیسی ذہانت دیے, کیسی قابلیت دیے. اپنے تمام بیرونی اور اندرونی اعضا کے بارے میں سوچو. دماغ کتنا غضب کا دماغ ہے آدمی کا, سوچو کیسا دماغ اس کے اندر فٹ کر دیے. دیکھنے میں جو ہے گودا ہے سمجھے, آٹے کے ویسا, مگر اس کے اندر کتنے سیکشنز ہے, اس میں کتنے ایکٹیویٹیز ہو رہے ہیں دماغ کے اندر. ایک سیکنڈ میں ہمارا دماغ ہمارے جسم کو 100,000 آرڈر دیتا, ایک سیکنڈ میں 1 آرڈر ایشوز کرتا, سمجھے. کتنی بڑی فیکٹری ہے یہ, پھر دیکھے تو کچھ بھی نہیں, خالی یہ جو کان کی وائرنگ ہے, یہ کان کی وائرنگ پورے حیدرآباد میں جتنے وائر ہیں وہ سب سے بڑی وائرنگ ہے. اس کو کھولے اس کے اندر کے, اگر اس کے اندر جو رگے ہیں باریک باریک ان کو پھیلانا شروع کریں گے تو حیدرآباد کی وائرنگ چھوٹی ہو جاتی ہے, وائرنگ بڑی ہو جاتی ہے, اتنی وائرنگ اس میں ہے. تو برے پہلے اپنی ذات کو سوچنا شروع کرو, کیسا کمبلا کا انسان ہے, دیکھنے میں ہے 5 فٹ کا مگر سمجھے پورے ملک کو چلاتے رہتا, دھاک ڈالتے رہتا سب کو. تو اپنی ذات کو پہلے سوچو اللہ تعالیٰ مجھے کیسا بنا, انسان کو کیسا بنا. پھر اس عالم میں, آگے کتاب میں دیکھیے, پھر اس عالم میں جو قسم قسم کے خزانے اور مٹیاں, نباتات, پودے, باٹنی کا عالم, حیوانات, جانوروں کا کی دنیا, حیاتیات کی, زولوجی, زولوجی میں کیا جانوروں کا زولوجی میں رہتا کیا, اور انسان اور جنات ان کا خیال کرو. کتنے انسان ہیں دنیا میں, اپنی گلی میں دیکھو کیسے کیسے رنگے رنگ کے, ایک دادا ٹائپ کا ہے, ایک فلسفی ٹائپ کا ہے, سمجھے. کتنے قسم کے اپنی گلی میں رہتے, سمجھے, ان کو بات کر کے جھکانا مشکل. پوری دنیا میں کتنے قسم کے انسان ہیں, اور جنات کا کیا حال ہے, کتنی بڑی تعداد ہے جنات کی. پھر سمندروں, پہاڑوں, صحراؤں اور وادیوں کا, اور جو عجیب جاندار اور پودے اور حسین مناظر ان میں ہیں ان کا تصور کرو. زو کو جا کے آنا, سمجھے, زو میں جو قسم قسم کے پرندے, مرغیاں, جانور دیکھ کے اب سوچنا پوری دنیا میں کتنے ہیں وہ, کس قسم کے جانور ہیں, کس قسم کے کیڑے مکوڑے ہیں, سب اللہ ہی بیٹھ کے بنائے, اللہ میں سوچے, پلاننگ پوری اللہ میں کر کے سب بنائے. وہ کیسے بڑے بڑے پہاڑ ہیں, کبھی پہاڑوں سے گزرنا ہو تو دیکھو کیسے بڑے بڑے پہاڑ ہیں دنیا کے اندر. وہ پہاڑوں میں الگ عجیب و غریب خصوصیات ہے. صحرا, کتنے بڑے بڑے صحرا ہیں. اب سعودی عرب کا ربول خالی ہے, ہزاروں میل تک جاؤ صحرا ہی صحرا ہے, حیبت ہوتی ہے کھول کے اکیلا کھڑا, اگر اکیلے کو کھڑا کر کے بھاگ گئے سمجھو صحرا میں, حیبت ہوتی دیکھ کے خالی صحرا کو. اور وادیاں دیکھو کیسی خوبصورت, وادی کشمیر ایک وادی ہے وہ, کیسی خوبصورت وادیاں ہیں. اور جو عجیب و غریب قسم کے جاندار, زرافا کو دیکھو عجیب لمبی گردن ہے اس کی, قسم قسم کے جو. اور پھر پودے کیسے کیسے ہیں دنیا کے اندر, پودوں پہ غور کیجئے, مختلف پودوں کے بھی میوزیم ہیں, وہ دیکھیے کیسے کیسے پودے ہیں دنیا کے اندر. آسانی سے انسان کو کھا جانے والے پودے ہیں, دیکھے کوئی پودا نظر آ رہا مگر قریب سے آدمی گزرا تو پکڑ کے کھا جاتا ہوگا, پھر دیکھے تو
درخت ہے. کسی میں سے خوشبو آ رہی ہے, کسی میں سے بدبو آ رہی ہے, ہر ایک اپنا کام کر رہا پودا. اور جو حسین مناظر ہے کائنات کے اندر, ان کا تصور کرو, کتنے بڑے آرٹسٹ ہے اللہ تعالیٰ, کتنا بیوٹیفل بنائے دنیا کو. غور کرو کبھی جا, یہ تو زمین. پھر اوپر اٹھ کر اوپر دیکھو, اب آسمان میں فضائی سمندر کو دیکھو, وہ بھی ایک سمندر کی طرح ہے آسمان کی دنیا. اس میں اڑتے ہوئے پرندوں کو دیکھو, کتنے قسم قسم کے پرندے. اب خاک نظر آتے, شہر حیدرآباد میں رہتے کیا نظر آتے, پورا ماحول پورا خراب کر کے رکھ دیا انسان جو ہے. لیکن جو ہے جب جو محفوظ علاقے ہیں چلے جاؤ, وہاں پرندوں کی دنیا کتنی وسیع دنیا ہے. جو پانی میں تیرتی ہوئی مچھلیوں کی طرح فضا میں پرندے تیر رہے, بڑے بڑے, جیسے ابھی بتایا ایسے ایسے گدھ ہیں کہ وہ بکری کو بھی اٹھا کے لے کے چلے جاتے, انسان کو بھی اٹھا کے لے کے جاتے ہیں. بڑے بڑے پرندے ہیں. یہ تو زمین کا حال ہے. اس کے بعد آسمانی دنیا کی طرف نظر اٹھاؤ, تارے وغیرہ جو ہے, اس کی عظمت کتنا بڑا ہے آسمان. اکیلے میں کیا کرو, آخری چھت کے اوپر جا کے سو جاؤ, ایک گھنٹے تک بس آسمان کو دیکھتے رہو. جب کھلتے رہتا کتنا بڑا ہے, کیفیت تاری ہونا شروع ہوتی, اس کی خوبصورتی اور اس کی وسعتوں کو دیکھو کتنا پھیلا ہوا ہے, کیسے اللہ تعالیٰ نے اسے ان گنت بکھرے سیاروں اور تاروں سے سجایا ہے. کیا تم اس میں کوئی کمی پاتے ہو؟ قرآن مجید میں اللہ پوچھتے ہیں آسمان کا مندر کھینچ کے, کیا کہیں کمی ہے کیا میرے آرٹ میں, کہیں کمی ہے کیا, پوچھتے اللہ تعالیٰ. افلم یندرو الی السماء فوقہم, کیا انہوں نے اپنے اوپر ذرا سر اٹھا کے اوپر آسمان کو دیکھا؟ کیف بنیناہا, دیکھو کیسا بنایا ہے ہم نے, وہ زیناہا, سجایا ہے ہم نے اس کو, وما لہا من فروج, اور کہیں کوئی پھٹن, کوئی تڑخ, کوئی کریک نظر نہیں آئے گا, کئی عیب نظر نہیں آئے گا. وما لہا من فروج, اس کے بعد ترجمہ لکھا ہوا ہے. پھر ایک آسمان سے, اچھا وہ تو نہیں, اس میں نہیں ہے, آپ لوگوں کے اس میں ترجمہ ہے, آگے پڑھو میں ترجمہ چھوڑ کے. پھر ایک آسمان سے دوسرے آسمان تک بلند ہوتے جاؤ, تصور میں ہی اب ہم ایک پہلے آسمان سے اڑ کے اب دوسرے آسمان پہ جا رہے ہیں, وہاں کیا ہوں گا, پھر تیسرے پہ جا رہے ہیں, ایسا اکیلے میں بیٹھ کے تصور کرنا, تاکہ اللہ تعالیٰ کی عظیم کاریگری کا نظارہ کرو جس نے ہر چیز کو شاندار بنایا. پھر اپنی عقل اور سوچ کی پرواز جاری رکھو اور اڑتے رہو اور سدرت المنتہا کو پہنچ جاؤ. اب اڑتے اڑتے اینڈنگ آ گئی, سات آسمان ختم ہو گئے, وہاں پر کیا ہے, سدرت المنتہا, ایک زبردست درخت ہے بہت ہی خوبصورت, جس کی جڑیں چوتھے آسمان میں ہیں اور سات آسمان تک اس کی شاخیں ہیں, سات آسمان سے آگے ہر پتے پہ بہت ہی خوبصورت فرشتے بیٹھ کے تصویر کر رہے ہیں. وہ فرشتے الگ الگ رنگ کے, الگ الگ ڈیزائن کے پروانوں کی طرح ہے. حضور سدرت المنتہا گئے تھے, وہاں ایک ایک سیکنڈ میں جو سین تھا فرشتوں کا, جو دیکھنے کو مل رہا تھا, جو ساؤنڈ مل رہا تھا, اس کو دیکھ کے مبہوت ہو گئے. کیا دیکھے؟ قرآن فرمایا کہ کیا دیکھا, بس جو دیکھا دیکھا, اس دنیا میں وہاں کی باتیں بول ہی نہیں سکتے, اتنی بڑی بڑی چیزیں یہاں کے لوگوں کیا سمجھائیں گے. اب ایک چھوٹے گاؤں کے اندر ہی ایک بچہ پیدا ہوا, وہیں ایک آدمی بوڑھا ہو گیا, اس کو جا کے تمہاری آئی ٹی کی کمپنی کیسی ہے سمجھا سکتے کیا؟ وہیں بٹھا کے سمجھا سکتے؟ ایسا رہتا ویسا رہتا, وہ تو انہیں بولتا یہ کھمبے کتی ہے کہ بلڈنگ تمہاری, بولتا پتا, اس لیے کہ وہ سب سے بڑی اونچی چیز کھمبا ہی دیکھا ہوا ہے. تو اسی میں پلا بڑا, اس کو یہ آئی ٹی کی تمہاری بلڈنگوں کا جنگل کیسے سمجھا سکتے, کچھ بھی نہیں سمجھا سکتے. تو سدرت المنتہا زبردست اللہ کے جلوے ہیں وہاں. اور پھر آسمانوں میں ایک بھی ایک قبلہ ہے, بیت المعمور, فرشتوں کا قبلہ ہے, وہ لوگ جا کے وہاں طواف کرتے رہتے ہیں, اربوں کھربوں فرشتے طواف کر رہے ہیں, بیچ میں کعبہ ہے آسمانوں میں وہاں کا. لیکن فرشتے اتنے زیادہ ہے کہ اتنے کھلے آسمان میں, اتنی کھلی دنیا میں کھربوں ایک ساتھ طواف کرنے کے بعد بھی ایک مرتبہ جو فرشتے کا نمبر آیا پھر کبھی نہیں آتا, پھر اس کو کبھی چانس نہیں ملتا, اتنا بڑا ہے اوپر کا کعبہ. اور وہاں جہاں ملائکہ اس کا طواف کر رہے ہیں, جہاں لوح و قلم ہے, وہاں سپر کمپیوٹر ہے, وہاں پوری کائنات کی ایک ایک چیز کی پلاننگ ہے, وہاں لوح پہ پورا لکھا ہوا ہے. عبد الکریم بولتے پورا دیکھ لو, पूरा जन्म कुंडली, पैदा होने से पहले कहां था, क्या कर रहा था, पैदा होने के बाद क्या क्या करा, क्या क्या होने वाला है, पूरा रिकॉर्ड वहां मिल जाएगा। कायनात के जर्रे जर्रे का रिकॉर्ड मिलेगा। फला नीम का पेड़ कब पैदा होगा, कितने साल रहेगा, किन किन मरहले से गुजर के खत्म हो जाएगा, सब मिलेगा रिकॉर्ड। सुपर कंप्यूटर है वहां, और कलम है वहां, अल्लाह की प्लानिंग को लिखने का कलम भी है वहां। सबसे पहले अल्लाह लौह कलम को पैदा करे, ऑर्डर का सिस्टम पैदा करे। बाकी क्या है दुनिया में, खाली ऑर्डर सिस्टम है अल्लाह का। समझे, हर जर्रे को हर खलिये को बस ऑर्डर मिलता है, वो करना शुरू कर देता। पेट के अंदर जो खलिया है उसको ऑर्डर मिले तो हजम करना शुरू करता, कान के खलिये के अंदर ऑर्डर अंदर फीड है तो सुनना शुरू करता, वही जुबान पे भी वही गोश्त का टुकड़ा है, खलिया है, उसको ऑर्डर है, वो चखना शुरू करता, बोलना शुरू करता। जिस चीज में जो ऑर्डर दे दिए बस वो चीज चालू हो गई, बस हर चीज में ऑर्डर उतार। फरिश्ते वो ऑर्डर सप्लाई करने वाला करंट है, जैसे आप जो है करंट के जरिए से आप कंप्यूटर को ऑर्डर उसको फिट करते हैं, प्रोग्रामिंग करते हैं, फरिश्ते वो अल्लाह के ऑर्डर ले जाने वाले वाला करंट है, वो उसके अंदर अल्लाह का ऑर्डर होता है, वो ऑर्डर जाके किसी भी चीज पे, बाकी पूरी दुनिया लाइट है, लाइट के जिस हिस्से पे जो ऑर्डर होगा वो किस्म का मैटर बन जाती है, कोई पानी बन गई कोई चीज, कोई आग बन गई, कोई हवा बन गई, जैसा ऑर्डर है वो चीज बन जाती है, लाइट ही लाइट है बस, जिस पे जो ऑर्डर आया वो खत्म, वो ऑर्डर मुंतकिल करते फरिश्ते, उस ऑर्डर का एक सिस्टम है। अल्लाह फरमाते हैं मुझे मेरा पैदा करने का सिस्टम ये नहीं है, कोई चीज पैदा करना है तो अरे लाओ रे रेती लाओ, सीमेंट लाओ, पत्थर लाओ, मजदूर लाओ, तीन तीन साल तक एक कैंप्लेक्स कॉम्प्लेक्स बन रहा, ये सिस्टम नहीं है मेरा। मेरा सिस्टम क्या है, ऑर्डर पास करता हूं खाली, किसी भी चीज को एक लाइट, पूरी दुनिया में लाइट बना के रखे अल्लाह ने, वो लाइट पे जो ऑर्डर डालते हैं वही मैटर, उस टाइप का मैटर बन जाता, उस टाइप का वर्क शुरू। इन्नमा अमरुहु इज़ा अरादा शैयन यकूल लहु कुन फयकून, उसका सिस्टम ये, वो कहते हैं ऐसा हो जा, वैसा होना शुरू हो जाता। अल्लाह अकबर। तो लौह कलम है, वहां जन्नत और दोजख है, कितनी बड़ी होंगी जन्नत सोचो, दोजख कितनी बड़ी होगी सोचो बैठ के। एक एक आदमी को डिग्रेड किस्म का जो जन्नती है, आखिरी लेवल में पास हुआ, उसकी जन्नत ये पूरी कायनात से 10 गुना बड़ी रहेंगी। तो ए ग्रेड वालों की कैसी रहेंगी, और ऐसे कितने जन्नती होंगी, उनकी कितनी बड़ी जन्नत होंगी। वो जन्नत वाले का नाम है अल्लाह। अपन एक बिल्डिंग बना के सोचे है क्या होता, अपने को अपने चलना, अल्लाह की क्या चलना होते, कुछ हुआ तो, कुछ बीमारी हुई तो डॉक्टर के पास जाता हूं, कुछ काम है तो ऑफिसर को फोन कर देता हूं, अल्लाह की सुनने की क्या जरूरत है, मेरे पास इतनी दौलत है। वो कैसा अंदर से मुंह से नहीं बोलता, मगर अंदर थिंकिंग ही आ जाती है कि मेरे पास पैसा है ना, जो चाहे कर सकता हूं, ये कॉम्प्लेक्स भी मेरा है, वो भी मेरा है, जरा आते जो है उतने बड़े अल्लाह को भूल जाता। तो वहां जन्नत है, दोजख है, समझे, और अर्श है, कुर्सी है, अल्लाह ताला का अर्श है, कुर्सी है, जहां बेमिसाल अजमतों वाली सल्तनत है, और अजमतों वाली मखलूकात नजर आएंगी, कितने बड़े बड़े फरिश्ते हैं, ओहो फरमाया, ऐसे ऐसे फरिश्ते हैं कि उसके एक कान की लो से दूसरी कान की लो तक पत्थर फेंका जाए अगर तो कितने करोड़ साल में जाएगा, वो लिखा हुआ है हदीसों में, एक एक फरिश्ता इतना बड़ा बड़ा है। फिर दुनियावी आसमानों के, अब ये तो चीजें देख ली है, उसके बाद दुनियावी आसमानों के, आसमान के जो नीचे वाला आसमान है, फिर सातों आसमान है, वहां जो फरिश्ते हैं उनका सीन अपनी निगाहों में लाओ, अकेले में बैठ के फरिश्ते कितने हैं, किस किस टाइप के फरिश्ते, बैठ के अल्लाह की वो फौज कुछ देखो, अल्लाह के फरिश्ते कितने हैं, जो कयाम या रुकू या सजदे में पड़े हुए तुम्हें, एक फरिश्तों की तो किस्म वो है पूरी कायनात में कि अल्लाह के खौफ से अल्लाह के रोब से कांपते हुए सजदे में पड़े हुए। हुजूर ने फरमाया कि मैं जो देखता हूं, अगर तुम, अगर तुमको नजर आएगा ना तो खाना पीना छोड़ के अल्लाह के खौफ से चीखे मारते हुए निकल जाओगे। जो मुझे नजर आ रहा तुमको नजर आएगा, अल्लाह की शान। फरमाया कि दो उंगुल जगह कहीं कायनात में ऐसी नहीं है जहां कोई ना कोई फरिश्ता अल्लाह के सामने कांपता हुआ सजदे में नहीं पड़ा हुआ है। بڑے بڑے فرشتے ایسے ہیں جس دن سے پیدا کیا گیا ہے اس دن سے قیام میں ہی ہیں، خربوں سال گزر گئے بس ادب سے کانپ رہے ہیں کھڑے گئے، وہ سین دیکھے تو ہماری تھر تھری چھٹ جانا. کتنے فرشتے ایسے ہیں جب سے پیدا ہوئے ہیں وہ رکوع میں ہی کانپتے ہوئے رکوع میں ہیں، اللہ کا جلال کھول رہے، اللہ ان کے سامنے اپنا جلال شان الگ الگ شانیں دکھاتے رہتے، وہ شان کا ریئیکشن دیکھتے رہتے، وہی ان کا کام ہے. تو خربوں سال سے وہ معلوم نہیں کتنے فرشتے جو صرف کانپ رہے رکوع میں، کتنے ایسے ہیں کہ سجدوں میں ہیں کانپ رہے ہیں. معراج میں حضور گئے تھے کوئی ایک دفعہ عجیب آواز آنے، ڈراؤنی آواز آ رہی، بولے کہ سجدے میں فرشتہ کانپ رہا، بولے اس کی آواز ہے. ہم لوگ اللہ اللہ ایسا بولتے جیسے بڑے بھائی کو سب بولتے ہیں، اللہ بولتا ہوں اللہ سے دعا کر لیں گے، کتنی بڑی طاقت ہے سمجھ رہے، دماغ پھٹ جانا اگر ذرا اللہ تعالیٰ کھولیں گے تو دماغ پھٹ جاتا، اتنی بڑی طاقت کا نام ہے اللہ. تو رکو سجدے میں پڑے ہوئے فرشتے ملیں گے. وَلَهُ مَن فِي السَّمَاوَاتِ وَالْأَرْضِ، سب اسی کے ہیں، سب اسی کی فورس ہے، سب اس کے غلام ہیں، جو کچھ آسمانوں میں ہیں اور زمین میں ہیں. وَمَن عِندَهُ، کچھ وہ ہیں جو اللہ کے عرش کے پاس ہیں. لَا يَسْتَكْبِرُونَ عَن عِبَادَتِهِ، اللہ کی بندگی سے تکبر نہیں کرتے. تم لوگ بولتے فلاں دیوی فلاں دیوتا دیوتا یہ شکتی وہ شکتی، کیا قصے سنا لے رہے تم لوگ. ارے دیوتا تو وہ ہیں، فرشتے تو وہ ہیں کہ کانپ رہے ہیں سامنے ہمارے پاس، اور ہم جو بھی آرڈر دیتے ہیں وہ لپک کے پورا کرتے ہیں، سوچ ہی نہیں سکتے کچھ اپنے اللہ کے سامنے منائیں گے بول کے. تم کس کو کس کو سمجھ رہے ہم ان کو یوز کر کے اللہ کو جھکائیں گے سمجھ رہے تم، یہ یگ کر کے وہ فلاں منتر پڑھ کے فلاں فرشتوں کو عاملہ بھی کیا کرتے رہتے، عاملوں کے پاس رہتے، چوتھے آسمان کے فرشتوں کو تابع کرنے کا یہ عمل، پانچویں آسمان ہے ان کی کتابوں میں پورے، وہ فلاں فرشتوں کو پہاڑ کے فرشتوں سے دوستی کر کے ان سے کام لینے کے یہ عمل. اللہ بول رہے یہ پنجے چھکوں سے میرے کو جھکانا چاہتے، یہ فرشتے کہ کانپتے رہتے ہیں، تمہارا سپورٹ میری مرضی کے خلاف تمہارا کام بنانے کے واسطے آتے ہیں میرے پاس. لا یستکبرون عن عبادتی، ہی سر نہیں اٹھاتے وہ میرے سامنے، جتنا میں بولتا رہتا ہوں وہی کرتے ہیں، جو کام میں لگایا ہوں وہی کرتے ہیں. ولا یستحسرون، اور وہ تھکتے نہیں، ہمیشہ ایکٹیو رہتے ہیں. یسبحون اللیل والنہار لا یفترون، رات دن اللہ کی جے 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 جے، رات دن اللہ کی جے کرتے ہیں، ایک پل کے لیے رکتے نہیں وہ. لا یفترون، تو فرشتوں کی قسموں پہ غور کرو، پھر ان تمام فرشتوں کو چشم تصور سے دیکھو، اپنی سوچنے کی شکتی سے غور کرو وہ فرشتوں کو جو ساتویں آسمان پر بیت المعمور کا طواف کر رہے ہیں، وہ کتنے ہیں، اور کثرت تعداد کی وجہ سے جو ایک بار طواف کر لے اسے پھر موقع نہیں مل رہا ہے، کتنے فرشتے ہیں. اللہ کی آخر یہ فوج ہے کتنی، ایک مرتبہ کسی فرشتے کو موقع مل گیا تو پھر کبھی اس کو وہاں کے کعبے کے طواف کا موقع نہیں ملتا، اتنی بھیڑ ہے وہ. تو کتنے فرشتے ہیں، اس لیے اللہ تعالیٰ بولتے میرے بندو اور تم لوگ سارے انسان مل کے فرعون بن گئے نا تو میرے موڈ پہ کوئی بھی اثر نہیں پڑتا، بولے تم نافرمان بن گئے تو میرا کیا جانے والا ہے، میرے پاس بہت ہے اطاعت کرنے والے، تم لوگ نافرمان ہو گئے تو کوئی میرے کو اثر نہیں پڑتا. پھر اس کے بعد جنت کے فرشتوں اور دوزخ کے داروغاؤں کی تعداد سوچو، دوزخ میں بھی عذاب دینے والے کتنے ہوں گے، ان کی کثرت تعداد اور ان کی عظیم ہیئتوں کا تصور کرو، بڑے ڈراؤنی قسم کے فرشتے بنا کے ہیں وہاں، وہ سوچو کیسے کیسے ہوں گے ان کے صورتیں. اس کے بعد تمام ملائکہ مقربین کو سوچو جو اللہ کے قریبی فرشتے ہیں، وہ کیا رہتے ہیں، وہ اللہ کے عرش کے قریب ان کا جم گھٹا ہے، اللہ کے عرش کے اطراف مسلسل طواف چل رہا ہے جہاں اللہ کا عرش ہے، بے شمار وہ فرشتے سب سے اللہ کے مقرب ہیں، بہت اسپیشل فرشتے ہیں. اور پھر اس سے بڑے فرشتے کون سے، عرش برداروں کو دیکھو، کچھ بڑے بڑے فرشتے بنائے جو اللہ کے عرش کو اٹھائے ہوئے، وہ کیسے ہوں گے، ان کی عظیم حیات کو سوچو اور عرش کی زبردست شان کو دیکھو، اللہ کا جو عرش ہے، عرش مخلوقات میں سب سے عظیم سب سے بلند و بالا اور وسیع و عریض ہے، عرش بہت بڑا ہے. فرمایا ساتوں زمین و آسمان اور جو کچھ ان میں ہے، وہ کرسی کی بنسبت ایک انگوٹھی کے برابر ہے جو کسی لق و دق صحرا میں پڑی ہوئی ہو. کرسی جو ہے جس پہ عرش ٹکا ہوا ہے وہ کرسی کتنی بڑی ہے بولے تو یہ پورے ساتوں زمین آسمان یعنی پوری ورلڈ یونیورس پوری, جو ابھی ہم کو پہلا آسمان ہی نہیں ملا, آگے کے آسمان کہاں جائیں گے. ابھی تک سائنٹسٹوں کو پہلا آسمان نہیں ملا, اس کے نیچے ہی سو خربوں ستارے ہیں یہیں پر چکر کھا رہے ہیں. سات آسمانوں کی پوری دنیا ہے نا, یہ پوری دنیا ملا کر عرش کے سامنے کتنی بڑی ہے اس کی مثال حضور دے رہے کہ صحرا میں. حضور صحرا کی مثال اس لیے دیتے کہ عربوں کو سمجھنا آسان تھا. سب سے بڑا دنیا کا صحرا سعودی عرب میں ہی ہے, الرب الخالی, ہزاروں میل دور تک ریت ہی ریت ہے. تو ارے اتنا کوئی بڑا صحرا ہے جس کی انتہا ہی نظر نہیں آ رہی, اس میں اگر کوئی انگوٹھی رنگ نکال کے پھینک دے تو اتنے بڑے صحرا کے سامنے وہ رنگ کی کوئی حیثیت ہے کیا؟ جس طرح ایک بڑے صحرا کے سامنے ایک انگوٹھی چھوٹی ہے, ایسے ہی وہ جو کرسی ہے اس کرسی کے سامنے یہ پوری کائنات ملا کے ایک انگوٹھی کے برابر ہے. بولو اللہ اتنے بڑے ہیں ان کی کرسی, وہ کرسی کے اوپر عرش ہے. وہ عرش کتنا بڑا ہے؟ فرما رہے وہ عرش وہ کرسی سے اتنا بڑا ہے کہ یوں سمجھو کرسی رنگ ہے, عرش صحرا ہے. اور عرش سے اللہ کتنے بڑے ہیں وہ تصور کرنا ہی کرنے کی چیز ہے, وہ تو بہت بڑی چیز ہے. اور چہرے کی چمک ہی ایسی ہے, کوئی بھی خوبصورت آدمی ہے تو چہرے پہ چمک رہتی نا, چھک چھک رہتی. تو بخاری شریف میں ہے کہ چہرے کی چمک ہی ایسی ہے کہ وہ چمک کو چھپانے کے لیے, اس کے پاور کو چھپانے کے لیے اللہ تعالیٰ نے اپنے چہرے کے آگے 70 پردے ڈالے ہوئے. اس میں سے جو نور نکل رہا چہرے میں سے چھک چھک چھک, اس کے پاور کو روکنے کے لیے اللہ تعالیٰ نے 70 پردے چہرے کے سامنے ڈالے ہوئے. اور وہ ایک ایک پردہ وہ اتنا موٹا ہے کہ زمین و آسمان میں جتنی موٹائی ہے بیچ میں اتنا موٹا موٹا ایک پردہ ڈالے ہوئے. وہ 70 پردے مل کے اللہ کے چہرے کے انوارات کو روکتے رہتے ہیں نیچے آنے سے. اور فرمایا اگر وہ اللہ تعالیٰ نقاب سامنے سے ہٹا دیں گے تو ایک سیکنڈ میں پوری کائنات جل کے ختم ہو جائے گی چہرے کے نور سے. اب اللہ کا کیا تصور کریں گے صاحب, تصور کرنے کی چیز نہیں ہے. اتنے بڑے اللہ ہے صاحب, ہم کیا ہے, ہماری مرضی کیا ہے, ہمارا موڈ کیا ہے اتنی بڑی ہستی کے سامنے. اور اللہ تعالیٰ کی عظمت و بڑائی کے سامنے, عرش کی عظمت پہاڑ کے سامنے ایک حقیر ذرے کے برابر نہیں. ایک تو ایک پرانے زمانے کے حساب سے سوچنے کا ایک اسٹائل یہ ہے. اب کیا کرتے خالی جا کے, ٹائم ہے نا, سبق ہونے دو اور اعلانات تو دو تین منٹ میں ہو جاتے. اب سائنس کے حساب سے سوچو, آج کے اپ ٹو ڈیٹ زمانے کے حساب سے انسان قدرت الہی کا شاہکار ہے, ماسٹر پیس ہے انسان اللہ کی قدرت کا. جتنا خود پر غور کرے اتنا اسے اپنے خالق کی عظمت کا احساس ہوتا چلا جائے گا. کیا کیا کمالات انسان کے اندر بھرے ہوئے وہ سوچو, اللہ کی بڑائی سمجھ میں آئے گی. انسان کی آنکھیں, ایک ہے ہماری آنکھ, اس کا دیکھنے کا اسٹائل الگ ہے. شیر کو بھی آنکھ ہے, ہاتھی کو بھی آنکھ ہے, مگر اس کی آنکھ میں ہماری آنکھ میں زمین آسمان کا فرق ہے. شیر اتنا طاقتور ہے مگر اس کی آنکھ ایسی کمزور ہے کہ سامنے والا کتنا حسین ہے اس کو نظر نہیں آتا. سامنے والا کیسا ہے اس کی پورا خالی ایک کچھ وجود ہے, کوئی چیز ہے اتنا نظر آتا اس کو. مگر جو ہے غوری صاحب میں اور فلاں صاحب میں دونوں کے حسن میں کیا فرق ہے, ناک نقشے میں کیا فرق ہے, کچھ سمجھ میں نہیں آتا اس کو. اس واسطے بیچاری خوبصورت ہرن کو کاٹ کاٹ کے کھاتا, اگر خوبصورت ہرن کی خوبصورتی اس کو سمجھ میں آتی تو نہیں کھاتا تھا وہ. اللہ میں بولے نہیں تیرے آنکھیں اتنے بس ہے, سب کو کاٹ کے کھانا تیرا کام ہے, اس لیے بہت خوبصورتی نظر آئیں گی تو کھا نہیں سکیں گے. تو اس کی جو نظر ہے وہ سانپ ہے, سانپ کو بھی پوری شکل نہیں نظر نہیں آتی کسی چیز کی. شیر اور ہاتھی بھی خوبصورتی اور لطافت اور نزاکت کو نہیں دیکھ سکتے. گلاب کا پھول کتنا خوبصورت ہے نہیں سمجھ میں آتا اس کو, سمجھے. کوئی جوان کتنا خوبصورت ہے اس کو سمجھ میں نہیں آتا, دیکھتے رہتا مگر اس کو کچھ نظر نہیں آتا. جان ہم بھی گفتگو کرتے ہیں اور بیل صاحب بھی گفتگو کرتے ہیں, بکری بھی گفتگو کرتی ہے, مگر دونوں کی ٹاکنگ میں کتنا فرق ہے. जानवर एक दूसरे से हम कलामी करते हैं मगर इशारों के साथ, उनके क्या है इशारे, हम वो बोलते वहां समझ लेता हूं, आओ बोल रहा है बोल के समझ लेता, मैं बोले तो समझ लेना, क्या पूरी लगत है उनकी, लैंग्वेज है पूरी, चंद इशारे हैं बस, वो इशारों की हद तक उनकी पूरी लाइफ गुजर जाती है उसमें। लेकिन एक हमारी जुबान देखो इंसान की, कितने हजार रंग है गुफ्तगू में, कितने स्टाइल है बात करने के, समझे, बाबा से बात करो तो जी 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 करता हूं वही जुबान रहती है, साउंड बदल जाता अलग हो जाता, समझे, वही बेटे से बात करते हो चहकना शुरू कर देता, आवाज का स्टाइल बदल जाता, समझे, बीवी से बात करे जब वो अलग रंग हो जाता, लाल में रहे जब अलग अंदाज, धमकी देना है तो अलग अंदाज, मजाक करना है तो अलग अंदाज, हैरत का इजहार करना है तो आवाज चेंज होती रहती है, एक ही आवाज, इतनी आवाज निकाल सकते क्या जानवर। मुखर्रिर को देखो थोड़ी देर में तकरीर करने में लोगों को जोश में लाता, थोड़ी देर रुलाता, आकिल साहब थोड़ी देर रुलाते थे थोड़ी देर हंसाते थे, हिटलर तकरीर करता था तो लोग ऐसा समझते थे कि अब दुनिया फतह हो जाती, खड़े हो जाते थे उठ के। तो इंसान जो है कलाम करता है तो इंसान का कलाम कितना जबरदस्त है, हजारों को नचा देता। तो कैसी मखलूक बनाए अल्लाह ताला, देखने में यही 5 फीट का है मगर कैसे कैसे कमालात। तो इंसान अपने कमालात पे गौर करे मगर इशारों के साथ। इंसान का तर्ज बयान फसाहत बलागत और कैफियत के इजहार से रोशन होता, उससे मोहब्बत मालूम होती, उसे गुस्सा भी मालूम होता, उससे हैरत भी, एक ही आवाज है मगर अलग अलग स्टाइल में निकालते रहते। अपनी मोहब्बत का इजहार दूसरों से जिस अंदाज में करता है वह हैरान कुन है, और अकल जो दी है इंसान को नेमत अकल, वो दूसरी मखलूकात से कामिल है, छोटी सी छोटी जुजियात को माइक्रो डिटेल को परखती है अकल आदमी की, ऐसी जबरदस्त अकल है। इंसान ने क्या क्या चीजें ईजाद कर ली, इंसान की बड़ाई देखना है तो देखो क्या फैक्ट्रियों को देखो, हैरान हो जाते तुम्हारे आईटी के एरिया में जाओ, अरे इंसान ही तो सब करा गया, क्या क्या चीजें हैं, और फैक्ट्रीज में जाओ कारखानों में जाओ जहां फौजों की नुमाइश हो रही है, जहां हथियारों की नुमाइश हो रही है, जहां शॉपिंग मॉल्स में सामान की नुमाइश हो रही है, अरे इंसान क्या क्या तो भी कर रहा भाई, ये हैरान हो जाते। फिर फोड़ के देखे तो अंदर खाली गुदा है, कुछ भी नहीं अंदर, तो मालूम होता इंसान बहुत बड़ा है। लेकिन ठीक है अब आगे बढ़ो, लेकिन चंद लम्हात जिंदगी में ऐसा आते हैं जो उसे अपने छोटेपन का एहसास दिलाते हैं। मसलन आप समंदर के किनारे खड़े हैं, जाके समंदर के किनारे खड़े गए, वो जहां पूरी पब्लिक आती ना लाख हजारों लोग, वहां जाके खड़े तो मजा उतना असल नहीं मालूम होता, अकेले जाके ठहरो कहीं समंदर के ऐसे साहिल पे आप अकेले रहना, खत्म, अब कांपना शुरू हो जाते हैं आप देख के, अकेले जाके खड़ो, वो पहाड़ जैसी मौजें आ रही है, दूर दूर तक आसमान कहां शुरू हो रहा नजर नहीं आ रहा, पानी पानी इधर पानी उधर पानी, और हाई टाइड है मध्य जदर का वक्त है, पानी उछल रहा है, वो 15-15 फीट 20-20 फीट पानी उछल रहा है, जिधर देखिए उछल रहा है, कितनी ताकत है ये, कौन ताकत है जो इतने पानी को उभार, समंदर का पानी जो है 15 फीट ऊपर उछल रहा है, इतने बड़े समंदर को 15 फीट उछालने वाली कुव्वत कितनी है, वो कौन सी कुव्वत होगी, अंदाजा लगाना हो तो क्या करो, एक बाल्टी पूरा भर के ऐसा उछाल के देखो पानी, कितनी ऊपर उछालते देखेंगे, 5 फीट उछालते 10 फीट उठाते बकीट ऐसा उछालो पानी भर के, तब मालूम होता कितनी ताकत लगती है। तो सुनामी में इतने समंदरों को किसने उछाल लिया, और जो साहिलों पे इतना पानी को उछाल रहा है वो कितनी ताकत है, कौन सी ताकत है, कितनी बड़ी ताकत है उछाल की कुव्वत, प्रोपेलिंग फोर्स, मुझे इंग्लिश नहीं आती खाली देख के पढ़ते रहते उल्टा सीधा, अरबों खरबों टन की कुव्वत होगी, अरबों खरबों टन कुव्वत हो तो इतना पानी उछाल सकते जो साहिल पे उछल रहा पानी। इंसान यहां कितना छोटा लगता है, हमारा क्या हाल है समंदर के सामने। अच्छा फिर और एक काम क्या करो, हिमालय की पहाड़ी पर चढ़ जाओ, वहां जाने की जरूरत नहीं, यहीं अकेले बैठ के सब काम करना, पैसा खर्च करके जाने की जरूरत नहीं, यहीं बैठ के समंदर के किनारे भी जाओ, यहीं अकेले बैठ के हिमालय भी चले जाओ, हिमालय क्या है पढ़ के है ना, आप कई मुल्कों में फैला हुआ है, कई गांव में फैला हुआ नहीं है, कई मुल्कों तक फैला हुआ एक ही पहाड़ हिमालय। अब समझो मैं हिमालय के ऊपर चढ़ गया, एवरेस्ट पे चढ़ गए, और वहां देखो माइक कितना बड़ा, हिमालय कितना बड़ा, तो मालूम होता आदमी अपने आप को चींटी महसूस करता हो, इतना बड़ा हिमालय और मैं ऊपर इतना छोटा सा चींटी। फिर हिमालय की चोटी पर चढ़कर देखिए अल्लाह ताला की मखलूक कितनी पुरशिकोह हैं, उनको देख के कैसा रोब तारी होता। अकेले खड़े होके पूरे हिमालय पे खड़े के देखो कैसा हिमालय का खौफ तारी होता, क्या पहाड़ है, क्या सीन है, दबदबा तारी होता। फिर सोचना, अब हिमालय इतना बड़ा है तो इसको बनाने वाला कितना बड़ा होगा। जब सोचना पहले हिमालय में डूबना, फिर उसके बाद हिमालय का खालिक उसको फिर सोचना। सब अकेले में करना है काम, ये पूरे काम हम लोग नहीं करें तो हमारी अकल ठिकाने पे नहीं आती। जब देखो सांप सांप की बड़ाई देख रहे, पैसे की बड़ाई देख रहे तो वही घुसता, अल्लाह की बड़ाई के वास्ते टाइम निकाले तो अल्लाह की बड़ाई आती दिल के अंदर। अब जमीन पर नजर डालें, पूरी जमीन के बारे में करो कितनी बड़ी है। कुतुर 24,000 मील है डायमीटर जो है इसका, 24,000 मील इतनी बड़ी जमीन है। और तवाजुन इसका कैसा है, बैलेंस कैसा अजीब है इसका, 1000 फी घंटा की रफ्तार से घूम रही है अपनी जगह पे, इतना तेज घूम रही है कि 1000 मील घूम जाती है इतनी तेजी से अपनी जगह पे। फिर सूरज के अतराफ घूम रही है 20,000 मील फी घंटे की रफ्तार से, 20,000 मील भागती है, कौन सा जहाज भागता, 500 किलोमीटर जाता जहाज एक घंटे में, यह 20,000 मील की रफ्तार से भाग रही सूरज के तरफ, और सूरज के साथ और एक तीसरी तरफ भी भाग रही है 65,000 मील फी सेकंड, इतनी तेज रफ्तार से भाग रही है। भागे तो हम लोग कितना सुकून से बैठ गए इस वक्त, हमारी कार के व्हील में चंद ग्राम का फर्क आ जाए, कार के जो व्हील सेट करते ना उससे जाके पूछो जरा, चंद ग्राम अगर फर्क आ गया व्हील सेटिंग में तो फिर कार ऐसे झटका देती कि दिमाग फिर ठिकाना नहीं रह सकता। जरा बैलेंस आउट होगा कितना चंद ग्राम का तो उस कार में बैठ नहीं सकते आप। तो ये इतनी बड़ी कार जिसपे हम लोग बैठे हुए हैं जमीन, इस पर अनगिनत टनों के हिसाब से वजन इधर से उधर मुंतकिल हो रहा है, कैसे बड़े बड़े ट्राले जा रहे हैं इधर से उधर, समझे, इधर से उधर वजन मुंतकिल कर रहे हैं इस पर, लेकिन जमीन के बैलेंस पे कोई खराबी नहीं आती। इतनी तेजी से जा रही है, इतने उसके अंदर हंगामे हो रहे हैं मगर नहीं आती। जमीन को इतना दुरुस्त प्रिसाइज बैलेंस किसने दिया, इतनी तेज रफ्तार, इतनी पुरसुकून। पहले जो है वो ऑर्डिनरी बस में बैठ के देहातों को जाते थे ना, दो घंटे के सफर में पूरे किलचियां ढीले हो जाते थे ऑर्डिनरी बस में, गड़ों में इसमें उसमें। उसकी रफ्तार क्या रहती थी बस की, 20 किलोमीटर 25 किलोमीटर, और ये हजारों मील की रफ्तार से ये जमीन जा रही है। इस पर इतने बिल्डिंग खोद खोद के बना रहे हैं, अब कितने बड़े बड़े सुराख कर दे रहे, समझे, पहाड़ों के पहाड़ गायब कर दे रहे, इतनी शिफ्टिंग चल रही दुनिया के अंदर, मगर जमीन जो है हिलती ना झुलती, भागते हुए भी हमको संभाल रही, कैसा बैलेंस, समझे। घोड़े पे बैठे थे देखो मालूम होता, समझे, क्या रफ्तार से भागता होगा मगर क्या हिला देता आदमी को, पूरा नीचे से ऊपर एक कर देता घोड़ा भागा तो। ऊंट पे बैठे तो फिर तो ऐसा फिरा फिरा के थोड़ी देर में आउट कर देता। जमीन भी एक साथ ऊंट की तरह कई तरफ हिल रही, यूं भी भाग रही है, यूं भी भाग रही है, यूं भी एक साथ भाग रही, जैसे ऊंट का ऊपर का हिस्सा हिलते रहता ना, यूं भी हिलता यूं भी हिलता। लेकिन बैलेंस अल्लाह ऐसा रखे हैं कि हम बच्चा मां की गोद में जैसा सुकून से सो जाता, हम लोग जमीन पे सो जाते, हिलती भी नजर नहीं आती। ये बैलेंस सेटिंग किसका कारनामा है, अल्लाह की अजमत समझना, अल्लाह क्या चीज है, क्या हम उनकी नाफरमानी करने की ताकत रखते हैं, क्या नाफरमानी करना अकलमंदी है। अल्लाह ताला ने जमीन में हमारी रोजी रख दी, वबारक फीहा वकद्दर फीहा अक्वातहा फी अरबाती अय्याम, सूरह फुस्सिलत में अल्लाह फरमा रहे हैं हामिम सजदा में, उस अल्लाह ने चार दिनों में इस जमीन के अंदर बरकत और रोजी रख दी, चार दिन में पूरी रोजी रख दी। अब दुनिया जब से बनी खाते जा रहे अपन, रोजी निकाल निकाल के अंदर से खाते जा रहे, इंसान के जिस्म की हर जरूरत जमीन से पूरी हो रही है। पानी कहां से निकल रहा, जमीन से, गल्ला कितने किस्म का, चावल गेहूं ये वो, हर किस्म का गल्ला कहां से निकल रहा, जमीन से निकल रहा है। और लिबास हमको पहनने के वास्ते कहां से निकल रहा, कॉटन और ये पॉलिस्टर भी हो कुछ भी हो तो क्यों, कहां से मटेरियल कहां से निकल रहा, घूम फिर के जमीन से निकल रहा है। मकान बनाने के वास्ते अच्छे अच्छे पत्थर कहां से निकल रहे, पॉलिश करके ये वो जो लगा रहे हैं जमीन से ही, गन्ना जमीन से, नमक जमीन से, फल जमीन से, सब्जी गरज सब कुछ जमीन से।
लंबा है कैसे कोई बात, ठीक है ये एक वो है खत्म कर रहे हैं। मरमर अल्लाह ने कैसा खजाने जमीन में रखे, ये संगे मरमर, क्या बोलते हैं मरमर को, मार्बल, इतना मार्बल रखे अल्लाह ताला के पूरी राजस्थान की पूरी आबादी उस पर पल रही सालों से, निकाल रहे पत्थर बेचते जा रहे, निकाल रहे बेच रहे, समझे, करोड़ों की आबादी सिर्फ मार्बल से जिंदगी गुजर रही होगी। बाज मुल्क ऐसे हैं उनके पास कोई पैदावार नहीं है, सिर्फ डायमंड इंडस्ट्री से चल रहे, पूरा मुल्क का मुल्क नीचे से अंदर से हीरे निकल रहे। तो क्या क्या अल्लाह ताला जमीन के अंदर निकालते जा रहे, कितनी बड़ी दौलत है उनके पास, चार दिन में क्या क्या रख दिया इसके अंदर। और एक अल्लाह को सोचने का एक अंदाज, अल्लाह की बड़ाई को, इंसान से बड़ा हिमालय, इंसान छोटा हिमालय बहुत बड़ा, हिमालय से बड़ी जमीन, पूरी जमीन के हिसाब से हिमालय क्या है, जर्रा है। ऐसा एक एक चीज की अजमत को सोचते जाना, बड़ाई छोटे से ऊपर जाना, जमीन से बड़ा कौन है, मुश्तरी। मुश्तरी का नाम कुछ मालूम है आपको इंग्लिश में, जुपिटर बोल रहे हैं, मुझे नहीं मालूम। जमीन उसके सामने फुटबॉल नजर आती है, मुश्तरी के सामने जमीन देखे तो क्या नजर आता है, बहुत बड़ी दुनिया के सामने एक फुटबॉल है, क्या जमीन नजर आती है छोटी सी। मुश्तरी से बड़ा सूरज है, फिर सूरज के सामने मुश्तरी क्या है, एक फुटबॉल नजर आता है। और जमीन सूरज के सामने ऐसे लगती है जैसे कोई छोटा सा बटन, बटन सूरज के सामने, समझे, या बड़े अलाव में एक तिनका उठा के डाल दे रहे तो वो जमीन की मिसाल है सूरज के सामने। और सूरज से बड़े कौन है, स्कॉर्पियन सितारे, स्कॉर्पियन, उसका डायमीटर जो है 3000 किलोमीटर है, जमीन का 24000 है तो इसका कितना है, 3000 लाख, हां 3000 लाख किलोमीटर का उसका डायमीटर है तो कितना बड़ा होगा। उस सितारे के सामने जमीन इतनी छोटी सी नजर आएगी जैसे एक छोटा सा जर्रा, एक बड़े सितारे के सामने एक जर्रा ऐसी नजर आएगी। जहन में एक सवाल उठता है कि क्या कोई चीज इन सितारों से भी बड़ी है क्या, स्कॉर्पियन से भी बड़ी है क्या, तो साइंसदान कहते हैं हां ब्लैक होल है, समझे, ये काले सुराख इतने बड़े हैं कि बड़े बड़े सितारे को लुकमा बना लेते, सूरज ब्लैक होल में गया तो खत्म, अब बल्कि खा लेते। जमीन से 86 लाख गुना बड़ा है मगर, और स्कॉर्पियन सूरज से इतना बड़ा है मगर ब्लैक होल के सामने क्या है, लुकमा है। सहाबे किराम जो है हुजूर से पूछे कि या अल्लाह या अल्लाह के रसूल, ये बड़े बड़े सितारे जो इतने बैलेंसिंग से साथ चल रहे हैं, अगर ये इसमें से अगर निकल गए, जो गर्दिश ऑर्बिट में फिर रहे हैं, अगर इसमें से बगावत करे कोई अगर निकले तो क्या होगा, बोले तो हुजूर ने फरमाया कुछ जानवर हैं जो इसको निगल लेंगे। बोले हुजूर इतने बड़े जानवर, वो जानवर कहां रहते हैं, फरमाया हां अल्लाह की चरागाह में हैं वो जानवर, सितारों को जो भी बैलेंस से, ये ब्लैक होल क्या करता है, जो भी सितारा अपने ऑर्बिट से हट गया उसकी एनर्जी खत्म होने के बाद हटता है, जब भी सितारा अपनी बनाए हुए रास्ते से जरा भी हटा ब्लैक होल उसको, वो इतना पावरफुल है ब्लैक होल के, बड़ा सा बड़ा सितारा उसमें जाते ही जीरो हो जाता, उसकी गर्मी ऐसी है, ऐसी शदीद गर्मी है कि मादा ही खत्म हो जाता। पहले साइंटिस्ट ना बोलते थे खुदा भी हमेशा से है, ये मैटर भी पुराना हमेशा से है बोलते थे, इसलिए कि मैटर को कोई खत्म नहीं कर सकता बोलते, मतलब ब्लैक होल वो है कि कितना भी बड़ा मैटर है पूरी ऐसी करोड़ों जमीनों को मिला के ब्लैक होल के सामने रखे तो मुंह में जाते ही गायब हो जाता। तो ऐसे बड़े बड़े सितारे अल्लाह के बनाए हुए हैं, तो अल्लाह कितने बड़े हैं,
देव हैकल सितारा स्कॉर्पियन भी एक छोटा सा हिस्सा है इस कायनात का, गैलेक्सी का। एक गैलेक्सी के अंदर 1 मिलियन नहीं ट्रिलियन स्टार्स मौजूद हैं, और ये गैलेक्सीज कहकशाने भी अंदाजा है कि 1 ट्रिलियन मौजूद हैं, ये भी थोड़े नहीं। कायनात की इन वसतों का तस्वुर करना चाहो, कितनी बड़ी दुनिया अगर बैठ के सोचना चाहेंगे तो अकल यहां आकर गुल हो जाती है, जैसे मोमबत्ती 1 रुपए की बुझ जाती है। अगर अल्लाह की कायनात कितनी बड़ी है सोचना बोलेंगे तो हमारा दिमाग का सिस्टम खत्म आउट हो जाता, सोचना बंद कर देती है। या अल्लाह कितनी बेकरा है ये तेरी कायनात, और अकल से कितनी ऊंची है तेरी अजमतें। तो ये चीज ऐसी है, कुरान मजीद में बार बार नसीहत है कि अल्लाह की बड़ाई को सोचो बैठ के। आजकल साइंस की वजह से जो तफसीलात मालूम हो रही है कायनात से, वो अगर आदमी बैठ के सोचेगा ना तो थरथरी शुरू हो जाती है, इतने बड़े अल्लाह हैं। ये वर्क हमारे लिए बहुत जरूरी है। जब देखो इधर उधर की बातें, उन्हें ये कर रहा, इन्हें ये कर रहा, फिर ये कर रहा, रिश्तेदार ये कर रहा, उन्हें बिल्डिंग बन रहा, इन्हें घर बन रहा, ये सब सोचने के बजाय हमारी रूह की एक गिजा है अकेले बैठना, घर में ऐसी जगह बैठना या कहीं दूर जाके, कोई ना हो दूर दूर तक, और बैठ के पूरी कायनात के बारे में मेरा अल्लाह कितना बड़ा है सोचना जरा, एक एक चीज को जहन में लाते जाना, खो जाना उसमें, इतना खो जाना कि बाल खड़े हो जाना रोंगटे, और फिर उठ के चंद रकात नमाज पढ़ के अल्लाह के सामने इकरार करना है, अल्लाह मैं आपके लिए जीऊंगा, मैं आपके पास आने की तैयारी करूंगा। तो अजमत इलाही समझने के लिए वक्त निकालना जरूरी है, ये एक खाली सुनने का लेक्चर नहीं है, ये आपका रोजाना का वर्क होना चाहिए। रोजाना नहीं कर सके, कम से कम हफ्ते में एक मरतबा बैठ के अल्लाह की बड़ाई के बारे में सोचना, ये सैकड़ों रकात नमाज पढ़ने से अफजल है, ये बैठ के अल्लाह ताला की बड़ाई को सोचना। ये काम नहीं करेंगे तो शैतान हमको दीन पे चलने नहीं देगा। अल्लाह ताला से दुआ है कि हमको अल्लाह की बड़ाई पे गौर और फिक्र करने की तौफीक नसीब हो।